नमस्कार, रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np विश्वभर एकैसाथ प्रसारण भइरहेको शिव शताक्षी नगरपालिकासँगको सहकार्यमा उत्पादित र प्रसारित हुने कार्यक्रम जनतासँग जनप्रतिनिधिमा यहाँहरूलाई हार्दिक स्वागत छ। म गणेश पोखरेल। शिव शताक्षी नगरपालिकासँगको सहकार्यमा हामीले जनतासँग जनप्रतिनिधि कार्यक्रम उत्पादन र प्रसारण गर्ने गरेका छौँ। शिव शताक्षी नगरमा भइरहेका विकास निर्माणका कामका सन्दर्भमा जनप्रतिनिधि र कर्मचारीहरूसँग हामीले कुराकानी गर्ने गरेका छौँ। आजको अङ्कमा हामी शिव शताक्षी नगरपालिकामा बजेट कार्यान्वयनको अवस्था के छ, चालु आर्थिक वर्षमा सञ्चालन भइरहेका योजनाहरू के कसरी अगाडि बढिरहेका छन् भन्ने सन्दर्भमा कुराकानी गर्न गइरहेका छौँ। र आजको हाम्रो जनतासँग जनप्रतिनिधि कार्यक्रममा शिव शताक्षी नगरपालिकाका लेखा अधिकृत प्रकाश योङह्याङ हुनुहुन्छ। उहाँसँग हामी कुराकानी गर्नेछौँ र उहाँसँग प्रत्यक्ष कुराकानीका लागि हाम्रा सहकर्मी रवि किरण बान्तवाले उहाँसँग प्रत्यक्ष टेलिफोन सम्पर्कका लागि प्रयत्न गरिरहनु भएको छ र उहाँसँग सम्पर्क भइसकेको छ। हामी शिव शताक्षी नगरपालिकाका लेखा अधिकृत प्रकाश योङह्याङसँग कुराकानी गर्न गइरहेका छौँ। प्रकाश सर, यहाँलाई हार्दिक स्वागत छ रेडियो भिजनमा।
धन्यवाद गणेश सर, नमस्कार।
प्रकाश सर, अब यो चालु आर्थिक वर्षको शिव शताक्षी नगरपालिकामा के कस्तो कामहरू हुँदैछ, के गर्नुपर्छ भन्ने हिसाबले आजको अङ्कमा कुराकानी गर्नेछौँ। र आजको अङ्कमा यहाँलाई प्रारम्भमै कुरा गरिरहँदा, चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा पनि सकिसकेको अवस्था छ भनिसकेपछि, यो वर्षका योजनाहरू कार्यान्वयनको अवस्था के छ, बजेटको अवस्था के छ, भइरहेका भौतिक निर्माणको भुक्तानी दिनका लागि चाहिँ स्रोतको अवस्था के छ, बताइदिनुहोस् न सर।
धन्यवाद गणेश सर। अहिले हाम्रो यो चालु आर्थिक वर्षको अर्धवार्षिक समापन भइसक्दा हाम्रो पुँजीगत खर्च, हाम्रो 30% पुँजीगत खर्च भएको छ भने, मैले आँकडामा भन्नुपर्दा चालुगत खर्च हाम्रो 42% रहेको छ। यसो गर्दाखेरि कुल हाम्रो चालु बजेटको हामी 36% चाहिँ खर्च भइसकेको अवस्था छ। यसमा अहिले धेरै योजनाहरू चाहिँ, पूर्वाधारको योजनाहरू सञ्चालनमा अगाडि बढिसकेका, कति चाहिँ सूचना प्रकाशन भएर, टेन्डर मूल्याङ्कन भएर, सम्झौता भएर अगाडि बढिरहेको छ र केहीले पहिलो मोबिलाइजेसन पेसीहरू मात्रै लिइरहेको अवस्थाहरू छ र त्यो कार्य प्रगतिको अनुसार हामीले उहाँहरूलाई भुक्तानी दिँदै जान्छौँ। त्यसले गर्दा हाम्रो पुँजीगत खर्चको भोल्युमलाई त्यसले बढाउँछ भने, अन्य हाम्रा चालुको खर्चहरू, हाम्रा कार्यक्रम, तपाईँका तालिमहरू, गोष्ठीहरू र अन्यका सिपमूलक हामीले दिनुपर्ने र तालिमहरू पनि सञ्चालन भइरहेका छन् भने, कृषि क्षेत्र, पशु क्षेत्रमा गरिने हामीलाई अनुदानका कार्यक्रमहरू हामीले अगाडि बढिरहेको अवस्थाहरू रहेको छ गणेश सर।
भनेपछि प्रकाश सर, हामीले यसो भनिरहँदा हाम्रो आर्थिक प्रगति त्यो रह्यो पनि भौतिक प्रगति चाहिँ त्योभन्दा बढी छ, काम भइराखेका छन्, त्यो भइराखेको प्रगति चाहिँ माथि नै छ भन्ने गरेको कुरा बुझियो भने ठिकै हुन्छ।
हो, त्यसै हो गणेश सर। हाम्रो चाहिँ के भन्छ, नेपालकै अब तपाईँको सार्वजनिक क्षेत्रको खर्च प्रणालीमा के छ भने, धेरै भुक्तानीहरू चाहिँ हाम्रो अन्तिम त्रैमासिकमा चाहिँ बढी भुक्तानी हुने गर्छ। किनभने पनि यो ठेका प्रक्रिया हुन्छ, ठेका प्रक्रियामा तपाईँको सम्झौता गर्ने समय, त्यसपछि सूचना निकाल्ने समय, त्यसपछि सम्झौताले गर्दा काम इम्प्रुभमेन्ट चाहिँ भइरहेको हुन्छ। त सुरुका महिनाहरूमा, सुरुका चाहिँ हाम्रो त्रैमासिक अवधिहरूमा चाहिँ ती खर्चहरू भइसकेका हुँदैनन्, उहाँहरूलाई भुक्तानी हामीले दिइसकेका हुँदैनौँ, उहाँहरूको कार्य प्रगति अगाडि बढे पनि उहाँहरूको बिल पेस भइसकेको पनि हुँदैन। कसैले मोबिलाइजेसन पेस कि कसैले रनिङ बिल थोरै पैसा मात्रै लिइराख्नु भएको हुन्छ, तर काम अनगोइङ हुन्छ। अब चाहिँ ऱ्यापिडली उहाँहरूको धेरै काम प्रगतिहरू, कोही चाहिँ तपाईँको 30%, कोही 40%, 45%, कोही 60% एभोभै लगभग सम्पन्न भइसकेका कामहरू छन्। अब चाहिँ भनेको हाम्रो पुँजीगत खर्चको भोल्युम चाहिँ बढेर जान्छ।
प्रकाश सर, हामीले चाहिँ धेरै पालिकाहरूमा सुन्ने गरेका छौँ, प्राविधिक जनशक्ति कम छ, साना योजना धेरै छन्, प्राविधिक इस्टिमेट बनाउने, त्यसको मूल्याङ्कन गर्ने गरीको कुरा चाहिँ गर्नका लागि जनशक्ति कम हुँदाखेरि समस्या छ। त्यसैले पनि काम गर्नका लागि चाहिँ यो साना योजना चाहिँ टुक्रै योजना साह्रै धेरै भएर अप्ठ्यारो भइराखेको छ भन्ने सुनेका छौँ। शिव शताक्षी नगरपालिकाको अवस्था चाहिँ के छ सर, के अनुभूति गर्नुभएको छ?
गणेश सरले भन्नुभएको कुराहरूबाट शिव शताक्षी नगरपालिका पनि योजना निर्माणको कुराहरूमा चाहिँ अछुतो छैन। पक्कै पनि यहाँ अनि साना साना योजनाहरू वडागत रूपमा तयार योजनाहरू बढी छन्, जस्तै हाम्रोमा चाहिँ 50,000, 1,00,000, 1.5 लाख सम्मका योजनाहरू पनि छन्। नगरपालिका नगर कार्यपालिकाले को कार्यालयले कार्यान्वयन गर्ने कार्यक्रमहरू चाहिँ हाम्रो ठुलै कम्तीमा पनि एटलिस्ट 5 लाखका कार्यक्रम, त्योदेखि माथिका कार्यक्रमहरू हामीले राखेका छौँ भने वडागत जुन सिलिङबाट बनाइएका कार्यक्रम चाहिँ एकदमै साना रकमकाहरू पनि र धेरै भएको कारणले गर्दाखेरि इस्टिमेट गर्नुपर्ने अनि उहाँहरूको चाहिँ त्यो अनुगमनका प्रक्रियाहरूमा टाइम दिनुपर्ने र भुक्तानी प्रणालीमा पनि तपाईँको धेरै त्यस्ता साना साना कार्यक्रमहरूले टाइम कन्ज्युम गरिरहेको अवस्था नै छ। त्यति मात्र होइन कि प्रदेश सरकारका केही मन्त्रालयहरूले गर्ने कार्यक्रम पनि उहाँहरूले भुक्तानी उताबाट गर्ने, उताकै कार्यालयहरूबाट गर्ने, प्रदेश सरकारकै कार्यालयहरूबाट गर्ने, त्यसको इस्टिमेटहरू, त्यसको चाहिँ अनुगमनका कार्यहरू चाहिँ सबै स्थानीय तहले गरिदिनुपर्ने कार्यक्रमहरू पनि केही आउँछन्। त्यो भएको कारणले गर्दा पनि समय दिनु परिरहेको अवस्था चाहिँ प्राविधिकहरूको रहेको छ भने प्राविधिक जनशक्तिहरू स्थानीय सरकारको आफ्नो इन्टर्नल रेभिन्यू को कमीले गर्दा प्रशस्त रूपमा सबै वार्डमा एक एकजना राख्न सकिएको अवस्था पनि छैन। एउटै तपाईँको ओभरसियर सब ओभरसियरहरूले चाहिँ तपाईँको दुईवटा वार्डहरू पनि हेरिराख्नुपर्ने अवस्था हाम्रो पनि छ, त्यो छ। तथापि हाम्रोमा उहाँहरूलाई चाहिँ समय मिलाएर बिहान बेलुका पनि काम लगाएर उहाँहरूलाई चाहिँ थप बरु केही इन्सेन्टिभको उपलब्ध गराएर हुन्छ कि मलाई मोटिभेसनको पाटो राखेर पनि कर्मचारीहरूलाई बिहान बेलुका राखेर त्यो काम चाहिँ गराइरहेको अवस्था छ र त्यो कार्य प्रगति चाहिँ सफल सन्तोषजनकै रूपमा रहेको पाउँछौँ हामी अहिले।
प्रकाश सर, यो शिव शताब्दी नगरपालिकामा चाहिँ रिङ रोड यो नगर गौरवको आयोजना भनेर अघिल्लो कार्यकालमा भनेको यो अहिले नयाँ जनप्रतिनिधि आउनुभन्दा अगाडिदेखि नै त्यहाँ सञ्चालन भइरहेको थियो, त्यसको प्रगति चाहिँ कुन अवस्थामा छ, कसरी अगाडि बढ्दैछ?
यो चाहिँ एउटा नगर गौरवको योजनाको रूपमा रहेको र यो चाहिँ हाम्रो शिव शताब्दी नगरपालिकाकै एउटा गौरवको योजना भएको कार्यक्रमले गर्दाखेरि अहिलेको स्थानीय सरकारले पनि यसलाई कन्टिन्यू दिइरहेको अवस्था छ भने त्यसको पाटो पनि महत्त्वपूर्ण पाटो चाहिँ पहिला सक्नुपर्छ भन्ने खालको दृष्टिकोणले अहिले आउनुभएका मेयर साहब मेगाङ टोका रोशन ज्यू लगायतको टिमले चाहिँ यसलाई रिङ रोडको माइदारदेखि दोमुखाको खण्ड जुन चाहिँ पर्यटकीय क्षेत्रको रूपमा हाम्रो पूर्वकै एउटा चाहिँ पर्यटकीय क्षेत्र दोमुखा रहेको छ, त्यो पनि रिङ रोडको क्षेत्रको खण्ड पर्ने भएकोले त्यसलाई चाहिँ प्रायोरिटीमा राखेर यो पल्टको खण्डको बजेट त्यहाँ लगाइएको छ। त्यहाँ 4,25,00,000 इस्टिमेटमा अथवा टेन्डर त्यति सम्झौता भएको छ, त्यतिमा भने त्यो काम बढिरहेको अवस्था छ। कल्भर्टहरू हामीले 2 कल्भर्टहरू बनाउनु पर्नेछ त्यहाँनिर र बिचमा केही होम पाइपहरू पनि राखेर त्यसलाई बाटो विस्तार गर्नुपर्ने भएको कारणले गर्दा त्यो कार्यहरू ऱ्यापिडली बढिरहेको छ। यो जेट को मसान्तभित्र अथवा चाहिँ कम्प्लिटली गरिसक्ने खालको चाहिँ यो निर्माण व्यवसायले पनि प्रतिबद्धता जाहेर हामीसँग गरिरहेको छ।
शिव शताब्दीमा वडा कार्यालयहरू चाहिँ सबै आफ्नै भवनहरू बनिसके होइन त सर?
हाम्रो लगभग सबै बनिसक्यो भन्दा हुन्छ। हाम्रो अहिले चाहिँ अनगोइङ अब फिक्स हुन मात्रै बाँकी भनेको वडा नम्बर 9 र वडा नम्बर 10 भवनहरू छन्। ती अब कम्प्लिटली हाम्रो यही 2 महिनाभित्रमा चाहिँ हाम्रो बनिसक्छ भन्ने खालको निर्माण व्यवसायले पनि भन्नुभएको छ। हामीले अनुगमनमा त्यो देखेका छौँ। त्यसको चाहिँ हाम्रो 9 नम्बर र 10 नम्बरको वडा कार्यालयहरू त्यहीँबाट हाम्रो सेवा कार्य सेवा प्लस त्यहाँबाट हामी उपलब्ध गराउँछौँ भने वडा नम्बर 8 पनि आफ्नै भवन चाहिँ रहेको छ। तर त्यो पुरानो पुरानो स्वास्थ्य चौकी प्राथमिक स्वास्थ्य केन्द्रको स्वास्थ्य चौकीको कार्यालय भएको कारणले गर्दा त्यसलाई चाहिँ एक्सटेन्ड गर्नुपर्ने, त्यसलाई चाहिँ नयाँ बनाउनु पर्ने खालको आवश्यकता छ। त्यसलाई महसुस गरेर हामी त्यो वडा भवनको पनि डिपिआर तयार गर्दैछौँ यो वर्ष।
प्रकाश सर, यो पर्यटकीय क्षेत्रमा भौतिक निर्माणको भौतिक विकासको अवस्था चाहिँ के छ? हामी अघि यहाँले दोमुखाको कुरा पनि गर्नुभयो होइन, शताब्दी धाम पनि छ यी ठाउँहरूमा, दोमुखाबाट शताब्दी धामसम्म चाहिँ पैदल मार्ग बनाउने कि भन्ने गरीको कुरा पनि एकपल्ट हामीले चर्चा सुन्थ्यौँ। ती क्षेत्रहरूको विकासको अवस्था के छ सर?
अब नगरपालिकाले अहिले 3 विशेष गरेर अहिलेको सन्दर्भमा 3 पर्यटकीय क्षेत्रहरूलाई यसलाई एकीकृत रूपमा विकास गर्ने भन्ने उद्देश्यको साथ योजनाको साथ अगाडि बढिरहेको छ। त्यसमा दोमुखा रह्यो एउटा, अर्को शताब्दी धाम र चिल्लागढ धाम पनि रहेको छ। हाम्रो यति नै एउटा पर्यटकीय क्षेत्रहरूलाई चाहिँ एउटा पर्यटकीय हबको रूपमा विकास गर्ने, इको टुरिज्मको रूपमा विकास गर्ने दृष्टिकोणले प्रत्येक वर्ष हामीले बजेट विनियोजन गरि नै रहेको छौँ आफ्नो क्षमता अनुसारको। भन्ने दोमुखामा स्विमिङ पुल कम्प्लिट हुँदैछ, यो वर्ष कम्प्लिट हुन्छ। त्यहाँ हाम्रो स्विमिङ पुलको प्रोजेक्ट छ, त्यो हामी यो ताल त्यहाँ चाहिँ क्याफेटेरिया बनाउने काम अगाडि बढिरहेको छ भने मेसिनहरू जोडान गर्ने काम अहिले भइरहेछ। त्यो कम्प्लिट भइसकेपछि यो वर्षको अन्त्यसम्ममा हामी त्यसलाई टेन्डरको प्रक्रियामा अथवा कसरी हुन्छ त्यसलाई चाहिँ सञ्चालन गर्ने कार्यविधि बनाएर भनेर तयारीमा रहेको छौँ। त्यो क्षेत्रको विकास त्यो हो, त्यहाँनिर हामीले बहुसांस्कृतिक आदिवासी जनजाति बहुसांस्कृतिक सङ्ग्रहालय पनि बनाउने कार्यलाई अगाडि बढाइरहेको छौँ भने अब यो वर्ष त त्यही पर्यटकीय क्षेत्रलाई फोकस गरेर हामीले कालो पत्रीको काम पनि त्यहाँ त्यो सेक्टरमा अगाडि बढाएको छौँ भने 27 धामको कुरा गर्दाखेरि 27 धाममा पिच बनिसकेको छ। यो सङ्घीय कार्यालयबाट निर्माण भएको, सङ्घीय सरकारबाट निर्माण भएको बाटो बनिसकेको छ माथि भने हामीले त्यहाँ बिजुली बत्तीहरू लाउने कामहरू गरेका छौँ र त्यहाँभित्रका क्षेत्रहरूमा पनि हामीले अगाडि नै त्यहाँ इन्टरलक टाइल ओछ्याउने कामहरू, त्यो क्षेत्रका अन्य सुधार गर्ने कामहरू, त्यहाँनिर रहेका क्षेत्रलाई सुधार गर्ने काम पनि गरिरहेका छौँ र त्यहाँ रहेका माङ्गे त्यहाँ रहेका अन्य मठ मन्दिरहरूलाई कसरी सुधार गर्न सकिन्छ भनेर हामीले सपोर्ट गरिरहेका छौँ र त्यहाँको व्यवस्थापन समितिको पनि केही निर्वाचित भएर आउनु भएको छ भने उहाँहरूको चाहिँ प्रशासनिक एडमिनिस्ट्रेटिभ अफिसको लागि पनि हामीले सपोर्ट गरेर चाहिँ बनाइदिइसकेको अवस्था रहेको छ भने तिल्लागढमा चाहिँ तिल्लागढमा पनि हामीले भित्री पाटोहरू त्यहाँ रहेका त्यो क्षेत्रलाई विकास गर्नको लागि हामीले बिजुली बत्तीका कामहरू थप कामहरू त्यहाँ गरिदिएको छौँ भने त्यहाँ रहेका मठ मन्दिरहरू माङ्गेमहरूलाई सुधार गर्ने काममा पनि हामीले बजेट विनियोजन गरिरहेका छौँ र अब यो तिनटैलाई विशेष गरी तिनटै यो तिल्लागढ दोमुखा र सतासी धामलाई चाहिँ एउटा कनेक्टिभिटी एउटा कसरी जोड्न सकिन्छ, एकजना कोही पर्यटकहरू कुनै क्षेत्र त्यो तिनटै क्षेत्र कुनै क्षेत्रमा घुम्न आएमा तिनवटा एकै दिनमा घुम्न सक्ने वातावरण पनि छ, त्यो खालको रुट तयार गरेर यसलाई विकास गर्नुपर्छ भन्ने तरिकाले हामीले लागिरहेको छौँ।
सर चाहिँ अहिले लेखाको चाहिँ अधिकृतका रूपमा पनि भूमिका निर्वाह गरिरहनु भएको हिसाबले गर्दाखेरि विभिन्न ठाउँहरूमा सुनिन्छ चाहिँ आन्तरिक स्रोत एकदमै कमजोर भएका कारण साह्रै धेरै समस्या परो भनेर पालिकाहरूमा कुरा सुनिन्छ। आन्तरिक स्रोतको अवस्था चाहिँ के छ शिवसताक्षी नगरपालिका?
तपाईँले भन्नुभएको सन्दर्भमा हाम्रो शिवसताक्षी नगरपालिका पनि त्यही अवस्था त्यही समस्याले गुज्रिएको अवस्था चाहिँ छ। जस्तो आन्तरिक स्रोत यसको ठुलो भोल्युम त्यस्तो बिल्कुलै नयाँ खालको धेरै आर्जन गर्ने स्रोतहरू त त्यस्तो छैन। यो पनि ग्रामीण धेरै क्षेत्र भएको नगरपालिका हो, तथापि हामीले जुन गत आबमा प्रोजेक्सन गरेको हाम्रो आन्तरिक आय छ त्यसलाई चाहिँ हामी यताल मिट गर्छौँ, मिट गर्ने लक्ष्यमा मिट गर्ने अवस्थामै छौँ। हामीले अहिलेको डाटा हेर्दाखेरि हामीले आन्तरिक राजस्व 3.5 करोडको हारिमा प्रोजेक्सन गरेका थियौँ भने त्यो लगभग हाम्रो 2 करोड जस्तो उठिरहेको छ र बाँकी हामीले उठ्छ भन्ने खालको हाम्रो विश्वास छ, बुझाइ छ अहिलेकोले भने। अब घर जग्गा रजिस्ट्रेसनको रकम चाहिँ यो त किता काठहरू अलिक रोकिएको कारणले गर्दाखेरि केही रकमहरू चाहिँ हामीले समयमा प्राप्त गर्न सकेको छैन, तथापि हाम्रो त्यो 80% पैसा त्यहाँबाट प्राप्त गर्छौँ भन्ने खालको नै आकलन छ। र अब सङ्घीय पाँच सौ बाँडफाँडको पैसा चाहिँ हामीले प्रोजेक्सन गरेको जस्तो हामी प्राप्त गर्न सक्ने अवस्था देखिँदैन। अहिले त त्यसकै अब नेपालकै अर्थतन्त्र पनि चालु खर्चभन्दा 1.5 अर्ब जति चाहिँ डिफिसिटमा छ भन्ने खालको डाटाहरू आइरहेको छ त्यो छ। तथापि अब अहिले चाहिँ हामीले इन्टरनल रेभिन्यू जेनेरेट गर्ने खालका केही नयाँ कामहरू भनौँ वार्डहरूलाई चाहिँ हामीले मोटिभेसन पनि गरिरहेछौँ र राजस्वको नयाँ पाटोहरू पनि हामीले खोजिरहेका छौँ। त्यो भएको कारणले गर्दा नयाँ कामहरू गर्ने हामीसँग हाम्रो नगरपालिकाको भिजन हाम्रो चाहिँ कार्यदिशा हामीसँग योजना भए पनि आफ्नै खर्चले आफ्नै आय स्रोतले चाहिँ ठुलो योजना गर्न सकिरहेको अवस्था चाहिँ छैन। तर ग्रेजुअली हामी यो वर्ष 10-15% 20% भन्दा माथि नै हामीले इन्टरनल रेभिन्यू बढाउँछौँ र आउँदो वर्षमा हाम्रो केही सम्भावनाहरू छन् त्यसलाई पनि हामीले प्राथमिकतामा राखेर अगाडि बढाउँछौँ। जस्तै दोमुखाका हामीले स्विमिङ पुलहरूलाई ठेकामा हामी दिन्छौँ, झिलगिलेमा बस पार्क हामीले तयार गर्दैछौँ, त्यसमा पनि हाम्रा पसलहरूको लागि सर्डरहरू हामी त्यो पनि भाडामा लाउँदैछौँ लगायतका कामहरू हामीले फोहोर मैला व्यवस्थापन अहिलेसम्म हामीले निशुल्क गरेर आएछौँ। त्यसलाई पनि अब बजार व्यवस्थापन गठन गर्ने गरिरहेछौँ, उहाँहरूसँग समन्वय गरेर हाम्रा दर रेटहरूलाई कार्यान्वयनमा लान्छौँ भने हामी त्यो दिशामा चाहिँ राजस्वलाई बढाउने दिशामै छौँ।
प्रकाश सर, यो इन्सिनेटर चाहिँ अरू ठाउँहरूमा नभएको, झापाका कुनै पनि पालिकामा नभएको शिवस्ताक्षीले ल्याइराखेको छ र त्यहाँ चाहिँ अरू पालिकाहरूले पनि सहकार्य गर्दा राम्रो हुन्छ भन्ने गरीको विषयमा पनि हामीले चर्चा सुनिराखेका छौँ, त्यसको अवस्था चाहिँ के छ सर?
फोरमैला व्यवस्थापन सम्बन्ध?
हजुर हजुर,
फोरमैला व्यवस्थापन गर्ने ठोस फोरमैला व्यवस्थापन गर्ने सन्दर्भमा हामीले 1,05,00,000 जतिको खर्चमा हाम्रोमा चाहिँ त्यो फोरमैला व्यवस्थापन गर्ने मेसिन आइसकेको छ। त्यसलाई हामीले ट्रायल पनि गरिसकेका छौँ र ट्रायल पनि सक्सेस भएको छ। अब त्यसलाई हामीले त्यसलाई सेफली राख्ने ठाउँहरू बनाउँदैछौँ, त्यसलाई सेपरेसन गर्नका लागि हाम्रो अन्य इन्फ्रास्ट्रक्चरहरू बन्दैछन्, कम्प्लिट हुन केही समय लाग्छ। त्यसपछि चाहिँ हाम्रा फोहोर मैलालाई स्रोतमै सेग्रिगेट गरेर त्यसलाई डिस्पोज गर्ने गर्ने यहाँ भन्ने हाम्रो प्लान छ। त्यसमा अहिले यसले चाहिँ प्लास्टिक जन्य र अन्य खालका प्लास्टिक जन्य र कुहिने त्यस्ता फोहोर मैलाहरू त सबैले डिस्पोज गर्छ, जलाउँछ। सिसा र मेटल बाहेकका सिसा र मेटलका फोहोर मैलाहरू बाहेक त्यसले सबै जलाउने खालको रहेको छ। र यसमा हामी पनि अन्य पालिकाहरूसँग समन्वय गर्ने, उहाँसँग छलफल गर्ने गर्ने र उहाँहरूका जस्तै केही पालिकाहरू हुनुहुन्छ उहाँहरूकोमा आफ्नो फोरमैला व्यवस्थापन गर्नको लागि जटिल अवस्थामा रहेछ, डम्पिङ साइट आफ्नो ल्यान्ड पनि उहाँहरूसँग छैन, त्यो समन्वय गरेर उहाँहरूसँग अगाडि बढाउने ल लाभ लागत कस्ट पनि हामी घटाउने भन्ने प्रयत्नमै छौँ। हाम्रो मात्रै फोरमैला जलाउनको लागि त्यो हप्तामा हामीलाई चाहिँ दुईचोटि चलाइ पुग्छ। हाम्रो त्यत्रो अहिले यसरी फोरमैला निस्किँदैन, तर पनि हामीले यसलाई दीर्घकालीन अवस्थामा यसको प्रयोग चाहिँ अति आवश्यक छ भनेर त्यो दृष्टिकोणमा चाहिँ अगाडि बढाइरहेको छौँ। तथापि अहिलेकै सन्दर्भमा चाहिँ हाम्रो अलिकति लागत चाहिँ हाम्रो फोहोर मैला र अनुसार हाम्रो लागत चाहिँ अलिक बढी नै देखिन्छ सुरु सुरुमा चाहिँ, किनभने फोहोर मैला हाम्रो कम छ, त्यसलाई सञ्चालन गर्नु चाहिँ एडमिनिस्ट्रेटिभ कस्ट चाहिँ अलिक बढी नै देखिँदो रहेछ। अब यो तथापि यसलाई दीर्घकालमा यसले राम्रै गर्छ भन्ने हाम्रो अहिलेको बुझाइ छ।
जस्तो बिर्तामोड नगरपालिकामा चाहिँ फोहोर अत्यधिक उत्पादन हुन्छ, यो व्यवस्थापन गर्ने ठाउँ नै छैन, होइन? भनिसकेपछि यस्ता नगरपालिकाहरूसँग, बिर्तामोडहरू नगरपालिकाहरू जस्ताहरूसँग सहकार्य गर्न चाहिँ सकिन्छ होइन त?
अवश्य सकिन्छ। उहाँहरूको फोहोर मैला हामीले चाहिँ हामीले ल्याएर यहीँ सेग्रिगेट गरेर अथवा उहाँहरूले सेग्रिगेट गरेर दिनुभयो भने त्यो अनुसारको एउटा कस्ट, एउटा मिनिमम कस्ट निर्धारण गरेर हाम्रो चाहिँ एडमिनिस्ट्रेटिभ कस्ट प्लस थोरै मात्रै सेवा शुल्कहरू लिएर हामी अगाडि बढाउन सक्ने अवस्था रहेको छ। हामीलाई अहिले नै यो मेसिनले हाम्रो मात्रै फोहोर मैलालाई फोहोर मैलाहरू जलाउन इनफ छैन। हामीले चाहिँ अहिले मैले अघि भनिसकेँ हप्ताको 2 दिन मात्रै चलाए हामीलाई पुग्छ अहिले, तर अहिले कसरी चाहिँ यसको चाहिँ प्रति केजी प्रति केजी प्रति मन होला अथवा कसरी कस्ट न्यूनीकरण गर्न सकिन्छ त्यो उपाय पनि हामी छलफलहरू गर्न सक्छौँ।
सर, नयाँ जनप्रतिनिधिहरू आइसकेपछि, अहिले दोस्रो कार्यकालका लागि नयाँ जनप्रतिनिधि निर्वाचित भइसकेपछि, उहाँहरूले ल्याउने योजना चाहिँ शिवशताक्षी नगरको दीर्घकालीन विकाससँग जोडिएका योजना भन्दा अलिक बढी चाहिँ हिजोको चुनावमा सहयोग गर्नेहरूलाई चित्त बुझाउनका लागि ल्याइएका योजनाहरू बढी छन्, त्यस्ताले चाहिँ नगरको दीर्घकालीन विकासका लागि हित गर्न सक्दैन भन्ने गरीको कुरा शिवशताक्षी मात्रै नभएर सबै स्थानीय तहहरूमा सुनिन्छ, शिवशताक्षीको अवस्था के हो?
तपाईँले सुन्नुभएको अहिले स्थानीय तहका पालिकाहरूमा त्यस्ता कार्यक्रमहरू अलिकति पपुलरिजमको लागि र अर्का आफ्ना कार्यकर्ताहरू रिजाउनको लागि ल्याइन्छ भन्नेहरू सुनिन्छ, म पनि त्यो सुन्छु। तथापि शिवशताक्षी नगरपालिकाको बारेमा हेर्नु पर्दा चाहिँ उहाँहरूले यो वर्ष ल्याउनु भएको योजना तथा कार्यक्रमहरूलाई त्यसो मात्रै भनियो भने चाहिँ उहाँहरूको उद्देश्य उहाँहरूको रिजनलाई हामीले चाहिँ नजरअन्दाज नगरेको ठानिन्छ। किनभने उहाँहरूले चाहिँ त्यस्तो भयो, उहाँहरूले चाहिँ यो रिङ रोडलाई कन्टिन्यू गर्नु हुँदैन थिएन गर्नु हुँदैन्थ्यो, उहाँहरूले त्यस्तै सोच्नु भएको भए अहिले हाम्रो ल्यान्ड ब्रिज साइटको चाहिँ जुन प्रोजेक्ट थियो त्यसलाई रोकिदिनुहुन्थ्यो, बजेट विनियोजन गर्नुहुन्नथ्यो, होइन? त्यसमा हाम्रो चाहिँ पर्यटकीय क्षेत्र हबहरूमा जुन लगानी छ त्यसलाई उहाँहरूले प्राथमिकतामा राख्नु पर्नुहुन्नथ्यो। त्यो भएको कारणले गर्दा उहाँले अगाडि कन्टिन्यू भएका त्यस्ता मेजर मेजर प्रोजेक्टहरू जुन छन् नगर गौरवका योजनाहरू छन् त्यसलाई कन्टिन्यू गर्नु भएको छ भने के योजनाहरू चाहिँ विवादस्पद बनेका छन् त्यसलाई उहाँहरूले चाहिँ रोक्नु भएको छ। जस्तै तपाईँको चाहिँ नगरको के विवादस्पद बनेको तपाईँको चाहिँ डुडामारी सिलसारका कुराहरू होइन कुराहरू छन्। अब त्यो क्षेत्रका अब कार्यकर्ता लगायत उहाँहरूका चाहिँ आफ्ना भोटर्सहरूले त त्यो डिमान्ड गरेका थिए अथवा के थियो त्यो विषयलाई अब अहिले यो मेजरमा अहिले नराखौँ हाम्रो प्रायोरिटी अहिले पर्दैन भनेर त्यो कुराहरूमा बजेट विनियोजन गर्नु भएको छैन। तर जस्तै नगर उज्यालो नगर कार्यक्रम यो त अब कुनै कार्यकर्ता रिजर्भ ल्याएको कार्यक्रम होइन होला, सम्पूर्णलाई चाहिँ फाइदा पुग्ने कार्यक्रम हो। यस्तै स्मार्ट विद्यालयको कार्यक्रमहरू उहाँहरूले ल्याउनु भएको छ, मेगाङ खोप्रा रोशनजीको भिजनहरूबाट आएको छ। यसले पनि शिक्षा क्षेत्रको इन्फ्रास्ट्रक्चर बाहिर मात्रै होइन भित्र क्वालिटी सुधार हुनुपर्छ। अब सार्वजनिक विद्यालयमा सामुदायिक विद्यालयमा पढ्ने बुवा छोराछोरीको बुवा आमाले पनि एउटा स्कुलमा पढाएप्रतिको गर्व लेख्ने गर्व हुने वातावरण बनाउनुपर्छ र क्वालिटी एजुकेसनलाई फोकस गर्नुपर्छ र इन्टेरियर कुराहरू चाहिँ एउटा सहज रूपमा सहज वातावरणमा एउटा सौहार्दपूर्ण वातावरण र सहज रूपमा चाहिँ विद्यार्थीहरूले सिक्ने सक्ने खालको वातावरण तयार गर्नुपर्छ भनेर बजेट विनियोजन भएको छ 70 लाख। त्यसलाई पनि इनोभेटिभ मान्न सकिन्छ होला। शिव शताब्दी नगरपालिकामा एउटा कमसेकम 5 वर्षभित्रमा एउटा स्तरीय चाहिँ ए डिभिजनको खेल ए डिभिजनको टिमहरूलाई ल्याएर खेलाउन सकिने खेल होला अथवा इन्टरनेसनल केही म्याच पनि ल्याउन गर्न सकिने खालको स्टेडियम तयार गर्नुपर्छ भनेर उहाँले बजेट विनियोजन गर्नुभएको छ। त्यो त कसैलाई अब फेरि कसैको पूर्वाग्राही अथवा कसैलाई आफ्ना कार्यकर्तालाई रिजाउन ल्याएको कार्यक्रम त होइन होला यो पनि होइन। यस्ता कार्यक्रमहरू छ जस्तो चाहिँ अर्को ज्ञान घरका कुराहरू ल्याउनु भएको छ उहाँहरूले भनेको अहिलेको समयमा फास्ट फुड टाइपका ज्ञानहरू कसरी दिन सकिन्छ सूचनाहरू दिन सकिन्छ भनेर टोल टोल क्षेत्र क्षेत्रमा कुनै पनि एउटा संस्थालाई चाहिँ व्यवस्थापन गर्न जिम्मा दिने र त्यहाँ चाहिँ एउटा पत्रिका घरहरू ज्ञान घर निर्माण गरिदिने जहाँ चाहिँ त्यहाँ सम्पूर्ण दैनिक पत्र पत्रिकाहरू पनि आउने गर्छन् राखिन्छ र विभिन्न सार्वजनिक सेवा प्रवेश गर्नको लागि आवश्यक पुस्तकहरू लोकसेवा परीक्षाका होला त्यस्तै होइन सुरक्षा न्यायका परीक्षाहरूमा आवश्यक पनि किताबहरू जुन स्याम्पलहरू त्यहाँ राखिन्छ र त्यहाँ चाहिँ आम युवाहरू जुन चाहिँ कुलतमा फँसिरहनु भएको युवाहरू छ र अन्य क्षेत्रमा लागिरहेको युवाहरूलाई एकछिन भए पनि होइन उहाँहरूको चाहिँ त्यो क्षेत्र त्यतातिर चाहिँ नकारात्मक गतिविधिलाई कम गर्नको लागि चुप चुपमा यस्ताहरू स्टलहरू तयार गरिदिएर ज्ञान घर निर्माण गर्ने भन्ने खालको कार्यक्रमहरू ल्याउनु भएको छ भने चाहिँ यी कुराहरूलाई अब त्यसरी मात्रै हेर्नु हुँदैन जस्तो लाग्छ मलाई चाहिँ।
प्रकाश सर, स्वास्थ्यको क्षेत्रमा चाहिँ के छ अवस्था?
स्वास्थ्यको क्षेत्रमा अब शिव शताब्दी नगरपालिकाले आफ्नो क्षमताले भ्याइन्जेलसम्म उत्कृष्ट काम गर्ने प्रयास गरि नै रहेको छ। यहाँनिर 15 बेडको अस्पताल बनिरहेको छ सिक्कमजमा 15 बेडको अस्पताल जुन चाहिँ तपाईँको चाहिँ अब भौतिक संरचनाको कुरा गर्दा यो लगभग 70% बनिसक्यो 70% बनिसकेको छ। यो बनिसकेको छ भने सम्पूर्ण हाम्रो चाहिँ वार्डहरूमा 4 ठाउँमा स्वास्थ्य चौकी छ, अरूमा पनि स्वास्थ्य चौकी नभएका ठाउँहरूमा पनि आधारभूत स्वास्थ्य केन्द्र सहरी स्वास्थ्य केन्द्रहरू बनिसकेको छ। त्यहाँ हामी सबै ठाउँमा हामीले चाहिँ मेन पावरको व्यवस्था पनि गरिसकिएको छ र आधारभूत कुराहरू के चाहिन्छ त्यहाँ चाहिँ एउटा स्वास्थ्य केन्द्रमा ती कुराहरू पनि उहाँहरूलाई उपलब्ध गराइसकेका छौँ भने हाम्रो ल्याब 3 ठाउँ छ। एउटा चाहिँ स्वास्थ्य चौकीहरू तपाईँको पिएचसी अब सिद्धन्जमा त त्यहाँ पनि छ हाम्रो ल्याब स्वास्थ्य चौकी त्यहाँ सताकिटा स्वास्थ्य चौकी दुरीमा छ भने मङ्गलबारीमा पनि यो वर्ष चाहिँ ल्याब स्थापना हामीले गरिरहेका छौँ। त्यो सामग्रीहरू केही सामग्री गत आवमै हामीले खरिद गरेका छौँ प्लस यो वर्ष पनि केही थपिरहेका छौँ त्यसरी गरिरहेका छौँ र हाम्रो चाहिँ नेपाल सरकारले उपलब्ध गराउने आधारभूत औषधिहरू चाहिँ 365 दिने उहाँहरूलाई चाहिँ छुट्टी अब त्यही भनौँ वर्षैभरि पुग्ने गरी हामीले उपलब्ध गराउने वातावरण शिव शताब्दीले गरेको छ भने केही औषधिहरू निशुल्क नपाइने औषधिहरू पनि शिव शताब्दीले आफ्नै बजेट राखेर त्यसलाई पनि वितरण गर्दै आएको छ। त्यस्तै आयुर्वेदमा स्वास्थ्यकै क्षेत्रको कुरा रह्यो, आयुर्वेदमा पनि शिव शताब्दी नगरपालिकाले माथिबाट सङ्घीय सरकारले दिएको रकम एउटा त्यसमा प्लस थप हामीले चाहिँ 15 लाख रुपियाँ थपेर औषधिहरूको व्यवस्था गर्ने र स्वास्थ्य क्षेत्रलाई चाहिँ प्रमोसन गर्ने प्राथमिकतामा राखेर काम गरिरहेको छ भने यहाँका स्वास्थ्य कर्मीलाई अब्बल बनाउनुपर्छ, सक्षम बनाउनुपर्छ, उहाँहरूलाई चाहिँ विकास गरि नै राख्नुपर्छ भन्ने खालको दृष्टिकोणले तालिमहरू पनि थप आफ्नो स्रोतबाट पनि गरिरहेको अवस्था छ।
सर, अर्को चाहिँ यो निर्माण व्यवसायीहरूले प्रधानमन्त्रीलाई भेटिरहँदा, अर्थमन्त्रीलाई भेटिरहँदा बुझाएको कुरामा चाहिँ यो नगर अस्पताल बनाउने भनेर जुन एकैचोटि शिलान्यास भएर कामहरू निर्माण भइराखेको थियो, बजेटसहितको व्यवस्थापन थियो, केही ठाउँमा चाहिँ सकिए, तर पैसा चाहिँ निर्माण व्यवसायले काम गरिरहँदा भुक्तानी दिने गरेको कुरा, अर्थले निकासा दिएन, त्यसकारण हामीले चाहिँ काम गर्न सकेनौँ भन्ने गरेको कुरा सुनिँदै थियो। शिव शताक्षीमा चाहिँ नगर अस्पताल निर्माणको लागि प्राप्त हुनुपर्ने पैसा अहिले भइराखेको काम अनुसारको भुक्तानी दिन सकिने गरेको अवस्था के छ सर?
त्यो हजुरले भन्नुभएको समस्या चाहिँ शिव शताक्षी नगरपालिकामा पनि छ। माथिबाट प्राप्त भएको बजेट अनुसारको काम चाहिँ हामीले रेगुलरली बढाइ नै रहेका छौँ। त्यो कामहरू त लगभग हाम्रो चाहिँ एउटा अब र अहिलेसम्ममा गर्दाखेरि लगभग त्यहाँ हामीले 8 करोडको जतिको चाहिँ हामीले खर्च गरि नै सकेका छौँ, 7-8 करोडसम्मको त्यति प्राप्त भएको रकमलाई चाहिँ हामीले उहाँहरूले कार्य प्रगति अनु गरिराख्नु भएको छ, हामीले गरिरहेका छौँ। तर थप हाम्रो पनि अब केही पाटोहरू रहेको छ, अलिक केही पाटो 30% पाटोहरू रहेको छ, त्यसको लागि चाहिँ अहिले हामीसँग सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयबाट बजेट प्राप्त भएको छैन, नभएको कारणले गर्दा केही काम चाहिँ पेन्डिङ रहेको अवस्था छ। र हाम्रो चाहिँ केही पनि अब चेन्ज गर्नुपर्ने, हिजोको डिपिआर भन्दा केही डिजाइन पनि रिभाइज गर्नुपर्ने सानोतिनो कुराहरू देखिएको कारणले गर्दा त्यसलाई कसरी बढाउने भनेर पनि हामी छलफलमा छौँ, र माथिको स्रोत पनि हामीलाई तत्काल चाहिँ प्राप्त नभएकै अवस्था हो।
प्रकाश सर, हामी कार्यक्रमको अन्त्यतिर छौँ, अन्त्यमा यहाँ यङ इनर्जेटिक एकदम समाजमा केही गरौँ भन्ने गरेको चाहिँ अधिकृत हुनुहुन्छ, युङ पनि हुनुहुन्छ, शिव शताक्षी नगरपालिकाको समग्र विकासका लागि के कुरामा ध्यान दियो भने चाहिँ त्यहाँका नागरिकको जीवन स्तर उकास्न सकिन्छ भन्ने यहाँले के महसुस गर्नुभएको छ?
अब मैले देखेको गणेश सर धन्यवाद तपाईँलाई। अब मैले आफ्नो दृष्टिकोणले र सधैँ मैले छलफल गर्दाखेरि मैले भन्ने गरेको कुराहरू के हो भने, शिव शताक्षी नगरपालिका आफैमा पनि एउटा सिँचाइको सुविधा केही पर्याप्त नभए पनि अधिकांश क्षेत्रहरू चाहिँ यसले सिँचाइ सिंचित भएको ठाउँ छ। त्यो भएको कारणले गर्दा कृषि क्षेत्रमा ठुलो सम्भावना बोकेको छ, हामीसँग खुल्ला जग्गाहरू पनि प्रशस्तै छन्। त्यो भएको कारणले गर्दा कृषि क्षेत्रलाई माथि उठाउनको लागि हामीले एउटा कार्ययोजना, कृषि क्षेत्रको विकासका लागि रणनीति कार्ययोजना तयार पारेर अगाडि बढ्नुपर्छ। कृषकहरूलाई हामीले कसरी उहाँहरूको चाहिँ आफ्नै जीवन निर्वाहमुखी प्रकृतिका मात्रै खेतीहरू उहाँहरूले गरिराख्नु भएको छ भने चक्लाबन्दी गरेर कसरी ठुलो भोल्युममा हामीले त्यो उत्पादन बढाउन सकिन्छ, र त्यो उत्पादनलाई पनि उत्पादन मात्रै नभएर त्यसलाई बजार व्यवस्थापनसम्म पनि हामीले स्थानीय सरकारले उहाँहरूलाई एसिस्ट गऱ्यौँ भने उहाँहरूको आय स्तर र जीवन स्तरमाथि उकास्न सकिने अवस्था छ। जस्तै हामीले चाहिँ त्यहाँ उत्पादन भएका तरकारीहरू त्यहाँ भएका उत्पादन भएका अन्य धानबालीहरूलाई हामीले कलेक्सन सेन्टर राखिदिएर कुनै सहकारी मार्फत अथवा कुनै कृषक समूह मार्फत सञ्चालन हुने त्यस्ता सङ्कलक केन्द्रहरू तयार गर्ने, र त्यो केन्द्रबाट चाहिँ उहाँहरूले चाहिँ मार्केट खोजेर, अब हामीले काठमाडौँ पुर्याउन पर्छ कि अथवा दमक हाम्रो भित्तामै मार्केटले भ्याउँछ, ब्राह्मणहरू कहाँ पुर्याउन सकिन्छ, त्यहाँसम्म उहाँहरूले चाहिँ डेलिभरी गर्ने त्यो व्यवस्थापन मिलाउने, नगरपालिकाले उहाँहरूलाई चाहिँ ढुवानी बापतको अथवा व्यवस्थापन बापतको इन्सेन्टिभ उहाँहरूलाई चाहिँ हामीले के अनुदान सब्सिडीहरू उपलब्ध गराइदिने, अथवा सम्भव भएसम्म हामीले रिसर्च गरेर उहाँहरूको उत्पादनको चाहिँ समर्थन मूल्य स्थानीय तहले तोकिदिएर, न्यूनतम समर्थन मूल्य तोकिदिएर फेसिलिएट गर्यो भने चाहिँ एउटा कृषि क्षेत्रबाट चाहिँ ठुलो एउटा सम्भावना म देख्छु। त्यस्तै पशुपालनको क्षेत्रमा पनि यहाँ चाहिँ उन्नत खालका सिमेन्टहरू प्रयोग ल्याइदिने, उहाँहरूलाई बिउ बिजनहरूको उपलब्धता गरिदिने, मतलब पशुहरूको चाहिँ अब उहाँहरूको चाहिँ होइन मासुजन्य चाहिँ पशुहरूलाई चाहिँ कसरी वृद्धि गर्न सकिन्छ भनेर पनि हामीले चाहिँ कार्ययोजनाबाट अगाडि बढाउने भने यो ठुलो सम्भावना क्षेत्र एउटा रह्यो, कृषि क्षेत्रको ठुलो क्षेत्र रहेको कारणले गर्दा र धेरै व्यक्तिहरू कृषिमा आबद्ध रहनु भएको कारणले गर्दा त्यो गर्ने त्यो क्षेत्रमा पनि केही नगरपालिकाले गरिरहेको छ। हामी कृषि बजार ठुलो बनाइरहेको छौँ, हामीले त्यो तपाईँको 2 करोड लगभगमा बनि नै राखेको छ। त्यसैगन्जमा हाम्रो ठुलो कृषि बजार एउटा बनिरहेको छ भने हामीले त्यो काम पनि गरिरहेको छौँ। र अर्को कुरा चाहिँ पर्यटकीय क्षेत्र हो। पर्यटकीय क्षेत्र यस्तो क्षेत्र हो जुन क्षेत्रको लगानी गर्दाखेरि तपाईँको चाहिँ 10 भनौँ अब तपाईँको 10-20 क्षेत्रलाई यसले चाहिँ प्रभावित पार्छ के पार्छ। जस्तो तपाईँको चाहिँ हामीले चाहिँ शताक्षी धामलाई मात्रै वेल एउटा चाहिँ धार्मिक क्षेत्रको रूपमा विकास गर्न सक्यौँ भने यहाँ चाहिँ नेपालभरिका अथवा इन्डिया हाम्रा चाहिँ जस्तै भारतका केही बिहारका अथवा होइन त्यो क्षेत्रका पर्यटकहरूलाई पनि हामीले भित्राउन सक्छौँ। त्यो सकिसकेपछि के हुन्छ भने यहाँको चाहिँ तपाईँको चाहिँ अब होटल व्यवसायहरू चल्ने पऱ्यो, चिया पसलको चिया बिक्ने पऱ्यो, चटपटे पसलको चटपटे बिक्ने पऱ्यो, उसको आय आर्जन भइसकेपछि किसानको चाहिँ त्यहाँनिर उसले चाहिँ सागसब्जी बेचिदिए किनिदिने भयो त्यो होटलले होइन, चिया जो भोलि अब किराना पसलहरू चल्ने भयो, आन्तरिक फ्लोले अन्य टुरि होटल व्यवसाय चल्ने भयो, त्यो खालको कुरा चल्ने दोमुखा क्षेत्रमा पनि हाम्रो लगानी तिलागढमा लगानी र नयाँ यस्ता ठाउँहरू खोजेर लगानी गर्यो भने चाहिँ पक्कै पनि यसले चाहिँ शिव शताब्दीको समृद्धिमा ठुलो यसले चाहिँ फड्को मार्ने सक्ने अवस्थाहरू देखिन्छ। भने अर्को क्षेत्र भनेको चाहिँ हाम्रो चाहिँ अर्को क्षेत्रमा हामीले चाहिँ विकास गर्नुपर्दाखेरि अब भौतिक संरचनाहरूलाई वेल बनाउनु नै पर्छ। भौतिक संरचनाहरूलाई चाहिँ सडक कनेक्टिभिटीका कुराहरू छन् त्यो आफ्नो क्षमता अनुसार गर्दै नै जानुपर्छ भन्ने मलाई लाग्छ। मेजर यी कुराहरू गरियो भने चाहिँ पक्कै पनि शिव शताब्दीको आय आर्जन पनि बढ्ने र यसलाई चाहिँ एउटा समृद्धितर्फ लान सकिन्छ जस्तो लाग्छ मलाई।
धन्यवाद छ चाहिँ प्रकाश सर यो महत्त्वपूर्ण समयका लागि, रेडियो भिजनलाई यो कार्यक्रमका लागि जुन समय दिनुभयो त्यसका लागि रेडियो भिजनको तर्फबाट यहाँलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
र तपाईँले पनि केही शिव शताब्दीको आर्थिक गतिविधिको सम्बन्धमा कुरा राख्ने एउटा अवसर दिनुभयो, त्यसको लागि गणेश सर तपाईँ लगायत सम्पूर्ण रेडियो भिजन टिम र यो कार्यक्रमलाई सुनिदिनुहुने सम्पूर्ण श्रोताहरूलाई म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।
धन्यवाद। उहाँ हुनुहुन्थ्यो शिव शताब्दी नगरपालिकाका लेखा अधिकृत प्रकाश योङयाङ। शिव शताब्दी नगर क्षेत्रमा भइरहेका विकास निर्माणका काम जनप्रतिनिधिहरूले निर्वाह गरिरहनु भएको भूमिका, कर्मचारीहरूले निर्वाह गरिरहनु भएको भूमिका, नागरिकहरूको जीवनस्तर उकास्नका लागि गर्नुपर्ने काम लगायतका विषयमा कुराकानी गर्दै आजका लागि जनतासँग जनप्रतिनिधि कार्यक्रम यति नै। यसै गरी शिव शताब्दी क्षेत्रको विकास निर्माणका विषयका साथ उपस्थित हुनेछौँ अर्को कार्यक्रममा र म कार्यक्रम प्रस्तुता गणेश पोखरेल पनि बिदा चाहन्छु। नमस्कार।